नमस्कार, अन्तरसंवादबाट सन्तोष रेग्मी। प्रमुख दुई सत्तारूढ दल सहितका सत्तारूढ दलहरूले हालै सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गराउने प्रयास गरिरहेका छन्। ती दलहरूले संसदमा उपस्थित भई भूमिका खेल्न आफ्ना सांसदहरूलाई आग्रह पनि गरेका छन्। यद्यपि पछिल्लो दिनको संसदीय कार्यसूची जति महत्वपूर्ण छ, सांसदहरूले त्यसलाई त्यति महत्वपूर्ण रूपमा नलिएको भनी टिप्पणी भइरहेको छ, किनभने हिजो प्रतिनिधि सभाको बैठक गणपूरक संख्या नपुगेर स्थगित भयो। संसदको कार्यसूची सरकारले अब अवलम्बन गर्नुपर्ने विषय, सरकारले गरिरहेका काम, मुलुकको प्राथमिकता लगायतका विषयमा कुराकानी गर्नेछौ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी अन्तरसंवादमा हामीसँग प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अध्यक्षज्यू, संसद जसरी अघि बढ़नुपर्ने थियो त्यो हिसाबले अघि बढ़न सकेन भनेर टिप्पणी भएको छ। हिजोको घटनाले लिएर भनौँ न, हिजो जुन हिसाबको गणपूरक संख्या पुगेन, रसाकसी छ, अब यी अध्यादेशहरू पनि पारित गर्नुपर्ने सरकारको चाहिँ कार्यसूची छ, प्रतिपक्षीहरूको भूमिका फरक खालको भूमिका भए पनि संसदमा उनीहरूको पनि उपस्थिति जुन अपेक्षित थियो, किन संसदलाई दलहरूले सही ढंगले प्रयोग गर्न सकेनन् या संसदलाई महत्व दिएनन् भनेर टिप्पणी उठिरहेको हो?
हो, त्यो चाहिँ उठेको ठिकै हो त्यो
हजुर।
म पनि हिजो थिइनँ, मैले चाहिँ सभामुखलाई जानकारी गराएर मेरो यहाँ काम थियो पार्टीको आन्तरिक, म यसो चाहिँ यो अमेरिकामा भएका नेपालीहरूको दुर्दशाको बारेमा अब फेरि हातघडी मेल लाएर ल्याउने होला इन्डियनहरूलाई चाहिँ लैजी भनेर मैले त्यो कुरा उठाएर म हिँडेँ हुँ
हजुर।
अब अहिलेसम्म के थियो भने विभिन्न चाहिँ साना तेना जम्मा गरेर अब सरकार चलाउने, सरकार बनाउने, त्यो भएर अस्थिरता भयो। त्यस कारणले अब ठुला पार्टीहरू काङ्ग्रेस र एमाले भएपछि अब संसद पनि सहज तरिकाले चल्ने भयो। दुइटै पार्टीमा चाहिँ ठुलो संख्या छ अब सांसदहरूको, मुलुक चाहिँ सहज रूपमा अगाडि जान्छ भनेको त तिनै पार्टीभित्र पनि गुटबन्दी छ, असन्तोष छ। त्यसो हुनाले यो अस्थिरता कारण गणपूरक नहुने कुरा त के भन्दाखेरि अब सत्ता पक्षकै मान्छेहरू विधेयक पास गर्ने चाहिँ रुचि राख्दैनन्। अब उनीहरूलाई चाहिँ नेतृत्वको समस्या छ, गुटबन्दी छ सत्ता पक्षभित्रै। काङ्ग्रेस एमाले दुई धरी नै तपाईँ चाहिँ अर्थशास्त्री रूपले संसद चलाउने हो भने त्यहाँ अरूको त केही खाँचै पर्दैन।
अब हजुर, अब जसरी संसदका चाहिँ कार्यवाहीहरूमा सांसदहरूले समय दिनुपर्ने हो, भूमिका निर्वाह गर्नुपर्ने हो, यहाँको विचारमा चाहिँ यी गुटबन्दीका सन्दर्भहरू त छँदैछन्। संसदीय जुन चाहिँ कार्य छ नि, संसदीय कार्यलाई उनीहरूले महत्व नदिएको हो या सांसदहरू किन संसदमा उपस्थित हुँदैनन्? एउटा यो हिजोको घटना त एउटा उदाहरण मात्रै हो, यस्ता खालका अवस्थाहरू प्राय सधैँ जसो देखिन्छ।
अब त्यो सबैलाई राष्ट्र र जनताको अब नियम कानून बनाउनेको चिन्ता भन्दा पनि तपाईँ चाहिँ आफ्नो स्थिति कसरी मजबुत पार्ने, अब सत्ता एउटा पार्टीको सत्ता सरकार बन्छ एउटा दुइटा बनेर अब थिर सरकार चाहियो, थिर व्यवस्था चाहियो भनेर भन्छन् चाहिँ आफू सत्तामा भए बेलामा। सत्ता बाहिर पर्ने बित्तिकै त्यसलाई अस्थिर बनाउनको लागि, असफल पार्नको लागि चाहिँ फेरि चाहिँ छिनाझपटी हुन्छ। त्यो चाहिँ राजनीतिमा सिद्धान्तमा नआएको चाहिँ अपरिपक्वता हो, गैर जिम्मेवार हो, मलाई त त्यस्तो लाग्छ।
यो संसदमा उपस्थितिको जुन संख्या छ त्यसले सरकारको स्थायित्वको, स्थिरताको या भनौँ न राजनीतिक स्थिरताको, स्थायित्वको कुरालाई प्रतिनिधित्व गर्छ या त्योसँग सम्बन्धित छ यो जस्तो लाग्छ यहाँलाई?
गर्दैन। तपाईँ चाहिँ जब चाहिँ सत्ताधारी पक्ष विपक्षहरू चाहिँ त्यहाँ अनुपस्थिति, विपक्ष पनि अनुपस्थिति भएर सत्ता पक्षलाई खबरदार गर्ने, उनीहरूले गर्ने गलत क्रियाकलापको चाहिँ त्यहाँ चाहिँ अब सतर्क गराउने, अब घटघटाउने कुरा हो। तर मुख्य कुरा चाहिँ अहिले त काङ्ग्रेस एमालेको चाहिँ सरकार झन्डै दुई तिहाई छ नि, उनीहरूकै चाहिँ उनीहरूभित्रै चाहिँ अन्तर्विरोध छ र उनीहरूभित्रै गुटबन्दी छ। त्यसो हुनाले देश चलाउन, संसद चलाउन स्वयं सत्ताधारीहरू नै इमान्दार देखिन्न।
हजुर, त्यो चाहिँ संसदको उपस्थितिले त्यो कुरा भन्छ, त्यो कुरालाई कहीँ न कहीँ
एउटा कुरा त्यो हो। अर्को कुरा तपाईँ चाहिँ नि अब सांसद भनेको चाहिँ विकासका चाहिँ नि एजेन्ट हुन्, उनीहरू विधायक होइनन्। त्यसो हुनाले अधिकांश माननीय तपाईँ चाहिँ मन्त्रालय मन्त्रालयमा गएको सचिवलाई चाहिँ अब बिन्ती भाव गरेको, ल यो योजना पालिनु पर्यो, यो कार्यक्रम हामीलाई पालिनु पर्यो, पोहोर भनेको अहिले परेन भनेर कतिपय तपाईँ चाहिँ सांसदहरू चाहिँ मन्त्रालय मन्त्रालय धाउने, कर्मचारीहरूलाई चाहिँ नमस्ते गर्नुपर्ने, यो चाहिँ योजना पार्नु पर्यो, पारिएन भने म त मेरो निर्वाचन क्षेत्रमा जानै मिल्दैन, मतदाताको अगाडि मुखै देखाउनु मिल्दैन। यो पनि छ सत्तामा सरकारमा बस्ने जसको बल छ, जसको शक्ति छ, बजेट उनीहरूले नै लान्छन्। अब त्यो कुरा तल मतदातालाई थाहा हुन्न, सत्तामा शक्तिमा भएका सत्ताधारी भित्रैकाले पनि तपाईँ चाहिँ जो शक्तिशाली छ, जसको पहुँच पुग्छ, जसलाई कर्मचारीले पनि टेर्छन्, त्यस कारण त असमानता छ विकास प्रणाली। त्यस हुनाले अब त्यो कतिपय माननीयहरू त मन्त्रालय मन्त्रालय दौडधुप गरेको पनि देख्छु मैले, तपाईँ चाहिँ त्यो संसदलाई छोडेर पनि बाँकी समय त्यति दौडधुप भन सुन्न पनि दौडिएको देख्छु, त्यस कारणले पनि कतिपय अनुपस्थिति हुन्छ।
अब अध्यक्षज्यू यहाँ पनि सांसद हुनुहुन्छ, यहाँको अनुभव यहाँले जुन भन्नुभयो, यहाँको विचारमा चाहिँ यो सांसदको अहिलेको जुन भूमिका छ त्यो चाहिँ संसदीय चाहिँ कार्य अथवा विधायकी कार्यमा भन्दा बढी चाहिँ विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रह्यो भनेर यहाँले भन्नुभयो, यहाँकै आफ्नो अनुभव पनि त्यही हो, यहाँको दिनहरू कसरी बित्छ, यहाँले जुन आफ्नो क्षेत्रको भूमिका कसरी निर्वाह गर्नुहुन्छ सांसदका रूपमा? हजुर,
मेरो त तपाईँ चाहिँ विशेष पारिवारिक समस्याले गर्दा म अहिले संसदीय समितिहरूका टोटल बैठकहरूमा छुटेको छु, संसद सम्बन्ध म जनतामा त्यहाँ त्यहाँ हुन्छु, अब पार्टीका पनि चाहिँ अब बैठकहरू हुन्छन्, कार्यक्रमहरू हुन्छन्, आफैले पनि अध्यक्षता गर्नुपर्ने हुन्छ बैठक डाकेको बेलामा। त्यसो हुनाले म आफैले पनि सबै परिबन्ध मिलाएर संसदको उपस्थितिलाई म आफै पनि तपाईँ चाहिँ जति चाहिँ ध्यान दिनुपर्ने हो समितिको बैठकहरूमा, मेरो आफ्ना पनि चाहिँ कमजोरी रहेका छन्, मैले अरूको मात्रै कुरा गर्नु, म पनि कमजोर रहेको छु।
हजुर, अब यो जुन भनौँ न विकास माग्न सांसदहरू जानुपर्ने जुन अवस्थाको बारेमा यहाँले भन्नुभयो नि, अब यो वास्तविकता हो, तर अहिले अब भनौँ न अब सांसद विकास कोष पनि छैन, त्यसका बारेमा यहाँहरूले नै विरोध गर्नुभयो कि होइन यसरी भनेर, यहाँहरू भने मतलब मैले यहाँलाई भने होइन कि सांसदहरू आफैले पनि यो होइन यो चाहिँ आवश्यक होइन भन्ने खालको कुराहरू आयो, बाहिरबाट पनि त्यस्तो कुराहरू आयो, तर सांसदको भूमिका प्रभावकारी बनाउने सन्दर्भमा यी विकास निर्माणका कामहरू पनि सँगै जोडिएका हुँदोरहेछन् होइन त?
एकदमै एकदम चाहिँ अब म भोलि चाहिँ मेरो निर्वाचन क्षेत्रमा जानेछु, भोलि यता संसद छोडेर पनि, अब त्यहाँ जाने बित्तिकै प्रत्येक तपाईँ चाहिँ अब मतदाताहरूले अहिले चाहिँ 79 गएदेखि यो हाम्रो चुनाव क्षेत्रमा के विकास गरिस् र 1, 2, 3, 4 भनेर अब केही गनाउँछन्। अब मैले त्यहाँ उनलाई के भन्ने, यहाँ संसदमा सम्बन्धित ठाउँमा रुनी खलाउने दौडधुप गर्ने सारा गरिरहेको हुन्छु, तर उहाँ अब जनताका अनगिन्ती समस्या छन्, शिक्षाका छन्, स्वास्थ्यका छन्, यातायातका छन्, अब विभिन्न समस्याहरू छन्। भोलि नै म चाहिँ अब मेरो निर्वाचन क्षेत्रमा जाँदैछु, कार्यक्रम छन्, अब त्यहाँ सबैका मुखा अब चाहिँ प्रतिपक्षले त त्यो गर्छ नै, तपाईँ चाहिँ स्वयं हाम्रै साथीहरूलाई पनि तपाईँ त्यहाँ गएर के ल्याउनु भयो विकास जिल्लालाई, के ल्याउनु भयो निर्वाचन क्षेत्रलाई, कयौँ वर्षदेखि यो बाटो अब पहाडी लोकमार्ग तपाईँ 18-20 वर्ष भयो, तपाईँ चाहिँ कहीँ पिच गर्नु त्यसै छ, ठेकेदारले पैसा पाएन भने ठेकेदार रुन्छन् हेर्नुहोस्, त्यसो हुनाले बडो गाह्रो छ हेर्नु सांसद हुन र चाहिँ जनताको मतदाताको चित्त बुझाउन। फेरि हाम्रो के रह्यो भन्दाखेरि चाहिँ समान किसिमले चाहिँ बजेटको चाहिँ बाँडफाँड गर्ने, त्यो जसको चाहिँ अब हात पर्यो अब उसैले चाहिँ बजेट ठुलो रकम उनीहरूले नि गुटमुटाउने, अरू तपाईँ चाहिँ नि अब सांसदहरूलाई एकदम अब नदिने समान किसिमले वितरण नगर्ने, अब त्यसले गर्दाखेरि जो शक्तिशाली छ उसले चाहिँ आफ्नो क्षेत्रमा चाहिँ लगेर बजेट लगाएर त्यहाँ छरेको चाहिँ देख्छन्, कमजोर क्षेत्रका जनताले पनि, अनि त्यही कुरा खोज्छन् उनीहरूले, अब त्यहाँ भेदभाव भएर समान किसिमको वितरण नभएको कारणले भने त मतदाताले बुझ्दैन, आफ्नो सांसद कमजोर भएर, क्षमता नभएर, खुबी नभएर, क्षेत्रको निर्वाचन क्षेत्रको विकास गर्न सक्छौँ भनेर आलोचना गर्छ।
अब यसको हजुर अब यसको समाधान चाहिँ के हो त, जस्तो चाहिँ समानुपातिक हिसाबको विकास बजेट चाहिँ समानुपातिक हिसाबले चाहिँ यो विनियोजन गरिनु चाहिँ आवश्यक हो कि, अथवा यसका भनौँ न विकल्पहरूमा त छलफल हुनु पर्यो होइन। अब विगतमा सांसद विकास कोष आयो, अब त्यसको पनि दुरूपयोगहरू भयो, त्यतिकै त त्यो त्यसको विरोध भएको होइन, होइन त्यसका दुरूपयोगहरू भए त अब त्यो हटिसक्यो, अब गर्नुपर्ने कुरा भनौँ न कसरी के विकल्प चाहिँ
दुरूपयोग सबैले गरे त्यसको असर त म चाहिँ सांसद विकास कोषको पैसा अब चाहिँ ठिक किसिमले ठिक ठाउँमा खर्च गरिदिउँ त्यसको पनि मारमा परे हेर्नुहोस्। बदमासी गर्छन् केही शक्तिशालीहरूले, अब त्यसको मार अरूलाई पर्छ। त्यस हुनाले सबभन्दा ठुलो कुरा त तपाईँ चाहिँ नि जनता मतदाता शिक्षित भएर नि अब ऊ चाहिँ इमान्दार हो को ठिक हो अब त्यसलाई चाहिँ राम्रोलाई चाहिँ अब समर्थन गर्ने सहयोग गर्ने पुरस्कृत गर्ने र नराम्रोलाई जनताले इन्कार गर्ने त्यो चेतनाको विकास हामीले नगर्ने बेलासम्म चाहिँ यस्ता स्थिति भइरहन्छ।
अध्यक्षज्यू यी हामीले अहिले गरेका केही उदाहरणहरू हुन् होइन, अब वास्तवमा नेपालको राजनीति चाहिँ कसरी अगाडि बढिरहेको छ, यहाँको लामो अनुभव छ चाहिँ के छ अहिलेको राजनीतिलाई यहाँले कसरी हेरिरहनु भएको छ?
होइन राम्रो चलेको छैन हेर्न, अहिलेको चाहिँ जताततै जनतामा चाहिँ राजनीतिप्रति जनताप्रति चाहिँ नेताहरूप्रति सरकारमा बस्नेहरूप्रति असाध्य चाहिँ घृणा छ तपाईँको चाहिँ किनभने अब राजनीति गर्ने भनेको त तपाईँको चाहिँ राष्ट्र र जनताको सेवा गर्ने हो। अब राजनीति गर्ने भनेको आफू बन्ने आफ्नोलाई बनाउने आफ्नो ठाउँ मात्रै बन्ने जुन प्रवृत्ति छ हुन त यो हाम्रो जस्तो पिछडिएका देशहरूमा प्राय यस्तै हुन्छ। हामीले एसियाका अरू देशमा पनि देख्छौँ, अफ्रिकी देशहरूमा पनि देख्छौँ, जहाँ तपाईँ चाहिँ यो पिछडिएको तपाईँको चाहिँ समाज हुन्छ। त्यो पिछडिएको समाजले चाहिँ नेता पनि पिछडिएको चेतनाका उत्पादन गर्छन्। त्यसो हुनाले यो समग्र रूपमा खालि नेपालको मात्रै हेरेर भन्दा पनि जहाँ जहाँ चाहिँ पिछडिएको चेतना छ मासमा जनसमूहमा त्यो जनसमूहले तपाईँको चाहिँ नि त्यसमा व्यापक चेतना आएर ठिक र बेठिक चाहिँ नछुटिने बेलासम्म त्यस्तै चाहिँ समस्या हुन्छ। अहिले तपाईँको चाहिँ नि असाध्य चाहिँ एउटा निराशाको स्थिति छ, वातावरण छ, राम्रो स्थिति छैन।
हजुर अब हामी भनौँ न हाम्रो यदि चाहिँ इतिहास हेर्ने हो भने निकै अब गौरवपूर्ण छ, हामी कहिल्यै कसैको अधीनमा रहेनौ। अब प्रजातन्त्रकै कुरा गर्ने हो भने पनि हामी प्रजातन्त्र स्थापनाको 75 वर्षमा चाहिँ छौं। अहिले के कारणले हामीले हाम्रा राजनीतिले सही बाटो लिन सकेन त अध्यक्षज्यू? यहाँको लामो जीवन, राजनीतिक जीवन, त्योभन्दा अगाडि यहाँले शिक्षण गर्नुभयो, के छ समस्याहरू?
समस्याहरू तपाईँ चाहिँ राजनीति किन गर्ने हो भन्ने कुरा नै तपाईँ टुङ्गो लागेन। राजनीति गर्ने भनेको त समग्र रूपमा राष्ट्र र जनताको लागि हो। अब नोकरी गर्ने भनेको जनता र राष्ट्रको लागि हो। त्यतातिर त प्राय ध्यानै गएन नि हेर्नुहोस्, त्यतातिर तपाईँ चाहिँ चिन्तनै भएन। तपाईँ हामीले महसुस गरिरहेका छौँ, देखिरहेका छौँ नि अब कति तपाईँ चाहिँ नि अब स्वार्थी चाहिँ छन् मान्छेहरू, सत्तामा शक्तिमा बस्नेहरू कति स्वार्थपूर्ति गरिरहेका छन्। अब त्यसले गर्दाखेरि जब स्वार्थ नै आफ्नो स्वार्थ, गुटको स्वार्थ, निजी स्वार्थले प्राथमिकता पाउँछ, अब जनतामा पनि अहिले राजनीति गर्नेहरूप्रति राजनीति पार्टीहरूप्रति असाध्य घृणा छ, तपाईँको चाहिँ निराशा छ। अब यो निराशाले यो चाहिँ यो अवस्थाले चाहिँ अब मुलुक कता लान्छ भन्ने कुरा पनि एउटा जन्तरा छ हेर्नुहोस्। त्यो राम्रो वातावरण मैले देखेको छैन।
त्यही त अब यो भनौँ न विकल्प चाहिँ छनौट गर्ने हो समयक्रमसँगै। अब हिजोको दिनमा राजा शासनमा थिए, त्यसपछि राजा राणाले शासन गरे, राजा राणा पछि होइन अब चाहिँ राजा र जनता मिलेर गरौं भनेर धेरै लामो समय राजा र जनताको बीचमा सहकार्य पनि भयो, कहिले राजाले आफूले मात्रै लिए। पछिल्लो दिनमा होइन यी अब राजाबाट पनि भएन, मुलुक चाहिँ जनताले नै बनाउनु पर्यो, जनता आफै चाहिँ अगाडि सरेर बनाउनु पर्यो भनेर हामी जनताले नै आफै बनाउने भनेर अगाडि बढेका छौं, राजालाई हामीले हटायौं, तर पनि चाहिँ सही बाटो लिन सकेन भनेर चाहिँ विश्लेषणहरू भइरहन्छ।
हो नि, तपाईँको चाहिँ अब प्रणाली फेरियो, जनताको चाहिँ अवस्था फेरिएन, राष्ट्रको अवस्था फेरिएन, अहिले झन भयावह स्थिति छ। तपाईँको चाहिँ खाली राष्ट्र चाहिँ परनिर्भर भयो। अब यो कुरा चाहिँ सत्तामा शक्तिमा बस्ने हो त म चाहिँ गम्भीर हुँदै भएनन्।
यहाँले अघि जुन यो हजुर जनताको चाहिँ चेतनाको स्तरको सन्दर्भ यहाँले उल्लेख गर्नुभएको थियो नि, समस्या अहिले जनतामा छ कि जनताको प्रतिनिधित्व गर्ने दलहरू दलका नेताहरूमा छ, कहाँनिर खास समस्या? अब समाधान गर्नु पर्यो, अब समाधानमा जानु पर्यो।
अब राजनीति गर्ने जुन मुख्य अगुवाई गर्नेको चाहिँ आचरण चरित्र दृष्टिकोण के छ? अहिले जुन चाहिँ मुलुकको जुन भ्रष्टाचारको चाहिँ तपाईँले देख्नु भएको छ, कसरी चाहिँ बढिरहेछ, निजी सम्पत्तिको लागि चाहिँ कस्तो खालको चाहिँ व्यवहार भइरहेछ। त्यस कारणले चाहिँ अब नेता सप्रनी भएपछि सप्रेको नेताले तपाईँ चाहिँ नि अचेतन जनतालाई उनीहरूलाई चाहिँ सचेत बनाउँछ, उनीहरूलाई के ठिक हो के बेठिक हो भनेर जनतालाई चाहिँ शिक्षा दिन्छ, पाठ सिकाउँछ। त्यो पाठ सिकाउनुभन्दा पहिले त्यो पाठ सिकाउन जानेको बारेमा मान्छेले के भन्छ? त्यस कारणले बोलेको अल्टोले मात्रै निभेको अल्टो चाहिँ सल्काउन सक्छ। जुन अल्टो आफै निभेको छ त्यो निभेको अल्टोलाई लहर, त्यो अल्टो लहर झोसेर त अर्को निभेको अल्टो त्यसले बाल्नै सक्दैन, जगाउनै सक्दैन। त्यस हुनाले नेता पनि तपाईँ चाहिँ चरित्रवान हुनुपर्छ, निष्ठावान हुनुपर्छ। त्यस्तै तपाईँ चाहिँ जनताले पनि त्यो नेताको चरित्र त्यसको निष्ठालाई चाहिँ समर्थन गर्नुपर्छ। र तेस्रो कुरा भनेको के हो भने स्वयं सञ्चार माध्यमहरूले पनि के ठिक हो के बेठिक हो तपाईँ चाहिँ जनताको बिचमा ठिक ठिक किसिमको चाहिँ सञ्चार चाहिँ समाचारहरू प्रवाह गरेर राष्ट्र र जनतालाई चाहिँ शिक्षित पार्नुपर्छ। ठिकलाई ठिक र बेठिकलाई बेठिक तपाईँ चाहिँ मिडियाले नि भन्नुपर्छ र समाजको अगुवाई गर्ने जुन नेता हुन् कार्यकर्ता हुन् उनीहरू पनि तपाईँ चाहिँ निष्ठावान चरित्रवान त्यागी तपसी हुनुपर्छ। जनताले चाहिँ विरोधीले पनि औँला छडाउन नपाउने त्यस किसिमको चरित्र भएको हुनुपर्छ। यहाँ त तिन तहमै तपाईँ चाहिँ गडबड छ, तिन तह नै तपाईँ चाहिँ बिग्रिरहेको चाहिँ मलाई महसुस हुन्छ।
हामी अन्तरसंवादमा छौं, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी हामीसँग हुनुहुन्छ। अध्यक्षज्यू, अब भनौँ न, हामीले जुन नयाँ नयाँ विकल्पहरू प्रयोग गर्दै आयौं, हाम्रो मुलुकले जसरी प्रयोग गर्दै आयो, हामी यो कुरा किन गरिरहेका छौं भने प्रजातन्त्र स्थापना भएको 75 वर्ष, अब दुई दिनपछि प्रजातन्त्र दिवस हामी मनाउँदैछौं, यहाँसम्म आइपुग्दा हामीले गरेका विकल्पहरू, हामीले लिएका बाटाहरूमा समीक्षा गर्नुपर्ने, अब यसलाई कसरी अगाडि बढ़ाउनु पर्यो भन्ने बारेमा हामीले छलफल गर्नुपर्ने नै छ। अहिले अब झन्भन्दा झन् पछि आएका, झन पछि आएका भनौँ न, भाषण गरेर चर्चा गरेर चाहिँ अगाडि बढ्न खोजेकाहरू, हिजो आन्दोलन गरेर जेल बसेर गरेकाहरूले चाहिँ काम गर्न सकेनन्, अब अहिले आएका जुन यी नयाँ चाहिँ दलहरू छन्, नयाँ पार्टीहरू छन्, यिनीहरूबाट हुन्छ कि भनेर जनताले आश गरिरहेका छन्। तर यिनीहरूमा पनि कतिपयमा समस्या देखिएको छ। अब यहाँहरू जीवनको अब उत्तरार्धतिर पनि पुग्दै हुनुहुन्छ, मुलुकको जनताको माया त पक्कै पनि छ, हामीले यो यो गल्तीहरू गर्यौं, यो 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 हाम्रो पुस्ताले यो गल्ती गर्यो, आगामी पुस्ताका लागि चाहिँ यो सिकाइ होस्, यहाँलाई के लाग्छ? अब यी अहिले पछिल्ला भइरहेका प्रयासहरू पछिल्ला दलहरूलाई पनि यहाँहरूले सुझाव दिनु पर्यो।
अहिले तपाईँ चाहिँ नि यो लोकतन्त्र यो गणतन्त्रको लागि चाहिँ आज लड्दै आएकाहरू त यो स्थिति भयो। अब विचार तपाईँ चाहिँ यो विकृति यो विसङ्गति चाहिँ देखेर उम्रेकाहरू उत्पत्ति भएकाहरूको पनि हालत त जनताले देखिरहेका छन् नि। त्यसो हुनाले अब नयाँ हुन् पुरानी हुन् जसले पनि तपाईँ चाहिँ राष्ट्र र जनतालाई केन्द्रमा राखेर चाहिँ अब राजनीति गर्नु पर्यो, विगतका चाहिँ गल्ती कमजोरीले चाहिँ सुधार्नु पर्यो। अहिलेको भर्खरको स्थितिमा भन्नुहुन्छ भने लोकतन्त्र गणतन्त्रको विकल्प छँदै छैन, जसले जे ठुल्ठुला कुरा गरे लोकतन्त्र चाहिँ गणतन्त्रलाई सिद्ध्याएर फेरि तपाईँ चाहिँ अब पछाडितिर फर्कन चाहिँ राष्ट्र सक्दै सक्दैन। अब यो कुरा हामीले विचार गर्नुपर्छ र अब यसलाई प्रयोग गरेर योभन्दा राम्रो चाहिँ अरू सामाजिक व्यवस्था ल्याउने त्यही कुरा हो एउटा कुरा। दोस्रो कुरा चाहिँ पुराना चाहिँ भ्रष्ट भए, पुरानाले देश डुबाए खाए, त्यस कारणले नयाँ नयाँ चाहिँ उत्पत्ति भएका छन्। हामीले चाहिँ यसपालिका नयाँ मात्रै होइन, पहिले पहिले 46 सालदेखि नै हामी नयाँ हौँ, हामी नयाँ शक्ति हौँ, हामी नयाँले चाहिँ सबै चाहिँ गर्छौँ भनेर पटक पटक विभिन्न अनुवाद देखिए, विभिन्न चाहिँ स्थितिहरू देखिए। त्यसकारणले त्यो नयाँलाई गर्ने अधिकार त छ, तर नयाँले पनि तपाईँको चाहिँ आफ्नो परीक्षा त पास गर्नु पर्यो नि। अब नयाँले तपाईँ विशुद्ध कोही पार्टी कोही शक्ति कोही व्यक्ति म नयाँ मात्रै हजुर हुन्छ, उसको नीति के छ, उसको कार्यक्रम के छ, उसको चरित्र के छ, उसको व्यवहार के छ, त्यसै हुनाले त्यो चिजले प्रमाणित गरिदियो भने मुखले उफ्रेर गुरु गुरु उफ्रेर हामी नयाँ हौ, पुरानाले चाहिँ देश सके खाए, हामी चाहिँ च्याट राता रात यसलाई चाहिँ स्विजरल्यान्ड बनाउँछ गफले कुराले त बोर्डमा चाहिँ दुध पर्दैन नि, डुएर ल्याउनु पर्यो। त्यस कारण नयाँ होस् पुरानो होस् राष्ट्र र जनतालाई केन्द्रमा राखेर तपाईँ चाहिँ राजनीति गर्नु पर्यो, समाज सेवा गर्नु पर्यो, राजनीतिको नाममा समाज सेवाको नाममा चाहिँ आफू बन्ने आफ्नालाई बनाउने जुन गलत प्रवृत्ति छ डरलाग्दो प्रवृत्ति यसबाट चाहिँ मुक्त हुनु पर्यो र तपाईँ चाहिँ बल मुलुक चाहिँ आफ्नो बाटो अगाडि चाहिँ जान सक्छ।
हजुर, अब यी यो जुन यहाँ करिब करिब निष्कर्षमा पुग्नुभयो, यो निष्कर्षलाई कार्यान्वयन गर्ने सन्दर्भमा जुन स्थापित दलहरू छन् अब मूल रूपमा उनीहरूकै भूमिका महत्वपूर्ण होला, उहाँहरूले चाहिँ अब यो 75 वर्ष प्रजातन्त्र स्थापनाको 75 वर्षमा हामी प्रवेश गरिरहँदा जुन पुराना पार्टी छन् जसले लोकतन्त्र ल्याउन योगदान गरे उनीहरूले के भूमिका गर्नुपर्छ र नयाँ पार्टीहरूले उनीहरूलाई कसरी सघाउनुपर्छ? अब एकले अर्काको कहीँ न कहीँ यहाँले अघि भन्नुभयो हाम्रो हामी अलिकति पछि पनि परेका छौं, आर्थिक दृष्टिकोणले पछि छौं, कतिपय समस्याहरू हाम्रा छन्, अब कानून बनाउन पठाएका सांसदहरूसँग पनि विकास माग्नुपर्ने अवस्था या विकास लिएर जानुपर्ने बाध्यता सांसदहरूलाई, यी यावत हाम्रो आफ्नै माटोका समस्याहरू भनौँ यी समस्याहरू पनि छन्। अब यी समस्याहरूलाई चिर्दै हाम्रो आगामी बाटो आगामी गन्तव्यमा दलहरू बीचको एकताको कुरा भनौँ न, किनभने मुलुक बनाउन त सबै आखिर पार्टीहरू दलहरू यहाँहरू सबै देशै बनाउँछु जनताको जीवन स्तरै उकास्छु भनेर आएको हो, कसरी यो मिलन बिन्दु चाहिँ कहाँनिर हुन सक्छ अहिलेको अवस्थामा?
यसो विगतका चाहिँ विगतमा गल्ती कमजोरीलाई चाहिँ इमान्दारीपूर्वक राष्ट्र र जनताको अगाडि स्वीकार गर्नुपर्छ र गल्ती कमजोरी गरिदिने तपाईँ आफ्ना गल्ती कमजोरीलाई जसरी पाए पनि ढोकेर फेरि उही पुरानै बाटो मात्रै हिँड्न प्रयत्न गरेपछि तपाईँ चाहिँ यो लामो समय सङ्घर्ष गरेर ल्याएको यो अहिलेको जो सिस्टम हो लोकतन्त्र गणतन्त्र यही माथि कालो बादल मडारिएछ, यो माथि कालो बादलमा मडाएको छैन, शक्ति राष्ट्रहरूले जुन खालको खेल खेलिरहेछन् यसले गर्दाखेरि देशको अस्तित्व माथि पनि तपाईँ चाहिँ प्रश्न चिन्ह खडा हुँदै गइरहेछ। त्यस कारणले विगतका गल्ती कमजोरी सबैलाई चाहिँ समीक्षा गरेर इमान्दारीपूर्वक जनताका अगाडि चाहिँ आफ्ना विगतका गल्ती कमजोरीलाई स्वीकार गरेर नयाँ होस् या पुरानो होस् तपाईँको चाहिँ अब यो चाहिँ राष्ट्रको आवश्यकता हो, राष्ट्रलाई जसरी चाहिँ हामीले चाहिँ अगाडि बढाउन सक्नु पर्ने हो त्यो नसकिया कारणले अब नयाँ किसिमले हामीले चाहिँ आफ्नो विगतका चाहिँ गल्ती कमजोरीलाई चाहिँ सजाएर
अध्यक्षज्यू यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो राष्ट्रिय जनमोर्चाका अध्यक्ष चितबहादुर केसी। अन्तर्सम्वादमा कुराकानी गर्नुहुँदै प्राविधिक मित्र राजु थापालाई धन्यवाद। सन्तोष रेग्मी बिदा हुन्छु, नमस्कार।